कार्यक्रम 11:56 नमस्कार। कार्यक्रम 11:56 तपाईलाई स्वागत छ। म मदन पौड्याल। 2072 साल वैशाख 12 गते बिहान 11:56 गएको भूकम्प र त्यसपछिका परकम्पबाट भएको क्षति र अहिले भइरहेको पुनर्निर्माणका कामको पारदर्शिता र जवाबदेहिता खोज्ने यो कार्यक्रमको उद्देश्य हो। यो कार्यक्रम शनिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत संसारभर सुन्न सकिन्छ। उज्यालो रेडियो नेटवर्कमा राति 10 बजेपछि यसको पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा पारदर्शिताका विषयमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीसँग कुराकानी गर्छौं।
एउटा चाहिँ सङ्घलको परिवार भएका व्यक्तिहरूले पनि एकोठे भवन बनाउने र रकम जोगाड गर्ने अनि त्यसपछि त्यो अरू काममा चाहिँ खर्च गर्ने यस्तो प्रवृत्ति चाहिँ देखियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवासमा झण्डै 83% प्रगति भएको दावी गरेको छ, तर अनुदानको सही सदुपयोग हुन नसकेको र एक कोठे घर धेरै बनेपछि प्राधिकरणको आलोचना समेत हुँदै आएको छ। भ्रष्टाचार विरूद्ध क्रियाशील संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भूकम्प अति प्रभावित 14 जिल्लामा गरेको अनुगमनमा समेत एक कोठे घर धेरै बनेको र पुनर्निर्माणमा पारदर्शिता नभएको निष्कर्ष निकालेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार भूकम्पको केन्द्रबिन्दु गोरखा सहित दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, काभ्रे, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, मकवानपुर तथा काठमाडौँ उपत्यकाभित्र नागरिकका आवश्यकता परिपूर्ति नहुने खालका घर बनेका हुन्। यी जिल्लामा ट्रान्सपरेन्सी इन्टरनेशनलले पुनर्निर्माण र पुनर्स्थापनामा सदाचार कार्यक्रम समेत सञ्चालन गरेको छ। पुनर्निर्माणको काममा पारदर्शिताबारे कुराकानीका लागि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मी हामीसँग हुनुहुन्छ। उहाँलाई शुरूमा मैले पुनर्निर्माणमा सदाचार कार्यक्रम के हो भनेर सोधेको छु।
विभिन्न दात्री राष्ट्रहरूले र दाताहरूले साथसाथै अब नेपाल सरकारले पनि यो भूकम्पपछि निर्माण गर्नुपर्ने संरचनाहरू, व्यक्तिगत घरहरूदेखि लिएर विद्यालय भवनहरू, यो स्वास्थ्य संस्थाका भवनहरू अनि त्यसपछि सरकारी कार्यालयहरू, यिनीहरू चाहिँ मूलत यिनीहरू निर्माण गर्ने हो। त्यस सम्बन्धमा त्यसको गुणस्तरीयता कायम गर्नको लागि सम्बन्धित सरकारवाला व्यक्तिहरू, जस्तो विद्यालय भवन बनाउनको लागि विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, अनि त्यसबाट स्वास्थ्य भवन निर्माण गर्नको लागि त्यसका उपभोक्ताहरू लगायत भनौँ न, जो जो चाहिँ अब जुन जुन सरकारी कार्यालयहरूको लागि त अब जिल्लामा चाहिँ विभिन्न चाहिँ अब सिडिओ साहबहरू लगायत उहाँहरू हुनुहुन्छ। अब यस कुरामा यो गुणस्तरीय होस् अनि त्यहाँ कति खर्च भएको छ, कति रकम आएको हो, कतिमा ठेक्का पट्टा लागेको हो भनी सबै कुराहरू चाहिँ पारदर्शी ढङ्गले चल्नु पर्यो र कुन गुणस्तरको बनाउने भनेर तोकिएको छ त्यो सबै कुराहरू जनताले थाहा पाउनुपर्छ र जनता स्वयंले त्यसमा चाहिँ फलोअप गर्न पाउनुपर्छ भन्ने चाहिँ र त्यो कुरामा चाहिँ सम्बन्धित चाहिँ सरकारवाला व्यक्तिहरूलाई चाहिँ जागृत गराउने, उनीहरूलाई सचेत गराउने कामहरू पनि यसले गरेको छ र साथसाथै चाहिँ निजी आवास निर्माणको सन्दर्भमा पनि जो लाभग्राहीहरू छन् उनीहरूलाई विभिन्न किसिमका चाहिँ झैझमेलाहरू पर्ने अथवा थाहा नपाएको स्थितिमा हामीले चाहिँ अब रेडियो अथवा विभिन्न माध्यमहरूबाट उनीहरूलाई चाहिँ अब टिआई नेपालको जिल्लास्थित कार्यालयहरू छन् त्यहाँ चाहिँ सम्पर्क राख्न लगाउने र उनीहरूको के समस्याहरू छन् सम्बन्धित ठाउँहरूमा तुरुन्ती कहिले व्यक्तिगत रूपमै चाहिँ पुगेर, कहिले चाहिँ पत्राचारको माध्यमबाट, कहिले चाहिँ विभिन्न मिडियाहरूबाट हामीले चाहिँ त्यो पनि सहुलियत चाहिँ प्रदान गर्ने गरेका छौँ।
72 सालको भूकम्प पछाडि तपाईँहरूले चाहिँ 73 सालमा पुनर्स्थापनामा सदाचार कार्यक्रम सुरु गर्नुभयो, अब त्यसको प्रभावकारिता हेरौँ।
अब यसको प्रभावकारिता सामान्यतया त के हुन्छ भन्नु होला भने देखिने कम हुन्छ, किनभने हामीले चाहिँ चेतना बढाउने हो। जो चाहिँ सम्बन्धित व्यक्तिहरू छन् उनीहरूलाई आफ्नो जिम्मेवारी निर्वाह गर्नको लागि चाहिँ झकझकै हुने हो। अब जस्तो भनौँ न, त्यसमा सम्बन्धित व्यक्तिहरूलाई चाहिँ भेला गरेर उनीहरूको बीचमा अन्तरक्रियाहरू गराइदिने हो। कुनै मान्छेहरूले केही कुरो बुझेको छैन अथवा पाउनुपर्ने सुविधाहरू पाएको छैन, गर्नुपर्ने काम जसले हो त्यसले गरेको छैन भने ती कुराहरूको चाहिँ समन्वय गरिदिने काम हो। त्यस हुनाले त्यसको के रिजल्ट आयो त भनेर चाहिँ मापन गर्नलाई चाहिँ गाह्रो छ। तैपनि के छ भन्नु होला, जस्तो स्कूल भवनहरू कसैले बनाउन ठेक्कामा लिएको छ भने त्यहाँ ठेकदारहरू बस्ने अनि त्यसपछि पब्लिकहरूलाई त्यति सरोकार चाहिँ नहुने कामहरू चाहिँ भइराखेका थिए। अब हामीहरूले चाहिँ के गर्न लगायौँ भने त्यहाँ जाने जो चाहिँ त्यसका चाहिँ लाभग्राहीहरू हुन् अथवा सरोकारवाला व्यक्तिहरू हुन्, अभिभावकहरू हुन्, उनीहरूलाई चाहिँ अब त्यहाँ बोलाएर त्यो ठेकदारहरूसित अन्तरक्रियाहरू गराएर अनि उनीहरूलाई चाहिँ यो तपाईँहरूले हेर्नुहोस् है भनेर भन्न लगाएर अनि त्यसपछि कहिले काहीँ चाहिँ सार्वजनिक चाहिँ सुनवाईहरू गर्न लगाएर गर्दाखेरि कतिपय ठाउँहरूमा त बनाइसकेका विद्यालय भवनहरू भत्काएर पुनः बनाउन लगाएको स्थिति पनि छन्। रातो स्टिकर टाँस दिएका भवनहरू थिए, अब त्यो चाहिँ देखिसकेपछि त्यही विद्यार्थीहरू पढाइराखेको अवस्था पनि चाहिँ हो। अनि सरकारवाला व्यक्तिहरूलाई गरेर यसको चाहिँ यो यस्तो यो खतरा हुनसक्छ, यो होइन, यो त यसमा बस्ने हुँदैन, भोलि चाहिँ कुनै पनि बेला चाहिँ डिजास्टर हुनसक्छ भनेर अनि त्यो सरोकारवाला मानिसहरूलाई त्यो हामीले भनौँ न हाम्रो तर्फबाट सचेत गराइसकेपछि त्यो चाहिँ भवनमा तुरन्त चाहिँ पढ्ने पढाउने व्यवस्थाहरू चाहिँ हटाएर अस्थायी चाहिँ टहराहरू चाहिँ बनाएर त्यहाँ चाहिँ होइन विद्यार्थीहरू पढाउने र अनि नयाँ भवन चाहिँ बनाउन तुरन्त चाहिँ सुरु गरेर भवन बनाए, यस्तो स्थिति पनि छन्। त्यसो हुँदाखेरि जनताले जुन स्कूलहरू बनाएका छन् अथवा चाहिँ स्वास्थ्य चौकीहरू बनाएका छन् यो चाहिँ हाम्रो लागि रहेछ, हामीले यसको चाहिँ निगरानी गर्नुपर्छ, अनुगमन गर्नुपर्छ भन्ने त्यो चाहिँ काम धेरै ठाउँमा भएको छ। सुनवाईका माध्यमहरूबाट यस्तै अन्तर्क्रियाहरूका माध्यमबाट त्यो कुरामा चाहिँ प्रगति भएको छ। अर्को कुरो के भएको छ भने जस्तो मनपरीसँग चाहिँ रडका सिमेन्टका अथवा अरू निर्माण सामग्रीहरूको चाहिँ भाउ लिने त्यस्तो पनि थियो, त्यो पनि के गरिदिया छ भनेदेखिलाई चाहिँ जिल्लामा सम्बन्धित सिडिओ साहब लगायत सम्बन्धित चाहिँ व्यक्तिहरूलाई होइन भेला गरेर अन्तर्क्रियाहरू गराएर अनि त्यो मूल्य चाहिँ अनिवार्य रूपले मूल्य सूची पसलहरूमा चाहिँ टाँस्ने व्यवस्था पनि मिलाएको छ, जसले गर्दाखेरि उनीहरूले अब उचित दर भाउमा चाहिँ निर्माण सामग्रीहरू प्राप्त गरेको अवस्था पनि चाहिँ छ।
विशेष गरी निजी आवास, शिक्षा र स्वास्थ्यको विषयलाई जोड्नुभयो, क्षेत्रगत रूपमा चाहिँ अरू के कस्ता विषयहरू चाहिँ फोकस हुन्छन् यो कार्यक्रम अन्तर्गत?
स्थानीय लेभलमा के हुन्छ भने ठेकदार भन्नासाथ यिनीहरू खाना कमाउन लुट्न आएका हुन् भन्ने खालको हुन्छ। अब त्यसले गर्दाखेरि के हुन्छ भने अनि सबैले उसितबाट चाहिँ आशा गर्ने, कसरी यसबाट चाहिँ पैसा लिने भन्ने त्यो कुरा पनि यो चाहिँ गलत हुन्छ भन्ने खालको म्यासेज पनि हामीले चाहिँ दिएका छौँ। अनि जनप्रतिनिधिहरूलाई पनि हामीले यसमा कहीँ कतैबाट बेहिसाब हुनु हुँदैन, अब पब्लिकले अथवा जो चाहिँ लाभग्राही छ उसले पाउनुपर्ने सम्पूर्ण पैसा चाहिँ उसले पाउनुपर्छ, त्यहाँ कुनै व्यक्तिले बीचबाट चाहिँ दलाली गर्ने खाने यस्ता कामहरू हुनु हुँदैन भनेर उहाँहरूलाई पनि हामीले चाहिँ सचेत गराउने, कन्भिन्स गराउने यी कामहरू पनि चाहिँ हाम्रो क्षेत्रभित्र चाहिँ पर्छन्। कहिलेकाहीँ हामी के गर्छौँ, विद्यार्थीहरू चाहिँ कलेजका विद्यार्थीहरूलाई बोलाएर अनि उनीहरूमा पनि अन्तर्क्रिया गराउन लगाउँछौँ। विद्यालय भवन चाहिँ किन चाहिँ त्यो चाहिँ सेफ होइन, त्यो एकदम सुरक्षित हुनुपर्छ। जस्तो एउटा घर भत्क्यो भने चार पाँचजना मर्न सक्छन्, एउटा चाहिँ विद्यालय भवन भत्क्यो भने हजारौँ हुन्छन्, त्यहाँ चाहिँ हजारजनाभन्दा बढी विद्यार्थीहरू हुन सक्छन्। भागाभागका हिसाब किताबले पनि चाहिँ अचेटिएर चाहिँ होइन हुन्छ, त्यसो हुँदाखेरि यस्ता चाहिँ दुर्घटनाहरू चाहिँ घट्न सक्ने हुन्छ।
हामीसँग ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मी हुनुहुन्छ र हामीले पुनर्निर्माण र पुनर्स्थापनामा सदाचार विषयमा कुराकानी गरिरहेका छौँ। पुनर्निर्माणमा पारदर्शिता भनिन्छ, साँच्चीकै तपाईँहरूले गरिरहेको अनुगमनमा भेटाउनु भएको छ?
अब यस्तो हो, अब पुनर्निर्माणको सम्बन्धमा चाहिँ कमी कमजोरीहरू भन्ने कुराहरू चाहिँ त्यही त, अब ठेक्का पट्टा दिएको हुन्छ, अब उनीहरूले सकेसम्म चाहिँ भनौँ न स्थानीय तहको अथवा स्थानीय निकायहरूको र सरकारवालाहरूलाई आँखा छलेर काम गरिहाल्ने त्यो प्रवृत्ति पनि देखिन्छ कहिलेकाहीँ है कि। अनि कहिलेकाहीँ कस्तो देखिन्छ भने उनीहरूले त्यो नक्साहरू अथवा त्यसका लगत इस्टिमेटहरू त्यो चाहिँ सकेसम्म चाहिँ लुगाउनु खोज्ने त्यो पनि देखिन्छ। पब्लिकले त अब जस्तो यति ठुलो रकम रहेछ यसमा यति खर्च त हुन नपर्ने, तपाईँले चाहिँ अझ यस्तो सामान किन चाहिँ कमजोर सामानहरू राख्नुभएको छ अथवा यो किन भएन भन्ने खालको चाहिँ आवाज उठाउन सक्ने हैसियतमा पनि हुन्छन् जनताहरू। जस्तो यो चाहिँ सूचनाको हक छ, त्यो बारेमा तपाईँले चाहिँ लेखापढी गरेपछि उसले दिनै पर्ने हुन्छ भन्ने हुन्छ। हामीले ठेकेदारहरूलाई पनि तपाईँले यी सबै कुराहरू चाहिँ देखाउनु पर्ने हुन्छ, पारदर्शी हुनुपर्छ। अनि जसले बोर्डहरू टाँस्या छैनन्, बोर्डहरू टाँस्न लगाएको छ अनिवार्य रूपले चाहिँ है कि, त्यो पनि गरेका छ। त्यसले गर्दाखेरि पब्लिकहरूमा चाहिँ ए यो चाहिँ फलानु मितिसम्म सक्ने, फलानु मितिसम्म बनाइसक्ने, यसको लागि यहाँ होइन यो कामको लागि यति पैसा भन्ने कुराहरू सबै चाहिँ गर्दाखेरि मान्छेहरूले त्यो अनुसार काम भएको छ कि छैन भनिन्छ। र अहिले हामीले हेर्दाखेरि अब एका चाहिँ भनौँ न अपवादहरू बाहेक वास्तवमा विद्यालय भवन, स्वास्थ्य चाहिँ भवनहरू, अब जस्तो अफिसका भवनहरू नै यिनीहरू चाहिँ वास्तवमा सन्तोषजनक चाहिँ छन्। त्यसमा चाहिँ खासै ठूला कमजोरीहरू चाहिँ देखिएका चाहिँ छैनन्।
निजी आवासमा चाहिँ पारदर्शिता,
निजी आवासमा चाहिँ अलिकति चाहिँ त्यो बारेमा हामी चाहिँ त्यति सन्तुष्ट छैनौँ। हरेक कुराको के हुन्छ भने एउटा निर्दिष्ट लक्ष्य हुन्छ अथवा उद्देश्य हुन्छ। घर किन बनाउने भन्दाखेरि एउटा परिवार चाहिँ बस्न मिलोस् भनेर हो, उसको त्यहाँ चाहिँ जीवन होइन निर्वाह हुनुपर्ने हुन्छ। त्यसमा चाहिँ त्यो भएको देखिएन।
के छ कमजोरी,
कमजोरी के छ भनेर भन्नु होला भने त्यो चाहिँ वास्तवमा आवश्यकतालाई पुग्ने नै भएन। सबभन्दा पहिलो कुरो जस्तो भनौँ न जम्मा चाहिँ एक कोठे भवनहरू चाहिँ धेरै ठुलो सङ्ख्यामा छ, त्यो चाहिँ त्यसबाट चाहिँ एउटा परिवारको जीवनयापन हुन सक्दैन। र यस्तो छ कि अब एउटा सानो परिवार पनि त्यहाँ बसेर जीवन निर्वाह हुन सक्दैन। अनि यस्तो अवस्थामा चाहिँ अब पुरानै चर्केका होइन त्यस्ता घरहरूमा चाहिँ व्यक्तिहरू बसिरहेको स्थिति पनि छ कतिपय, यो पनि सङ्ख्या ठुलै छ। अब ठ्याक्कै यति नै भनेर हामीले त्यस बारेमा छुट्टै रिसर्च गर्न त भ्याएका छैनौँ होइन, एनआरएलले गर्दै होला गर्ने भन्ने कुराहरू पनि थियो, तर त्यो सङ्ख्या चाहिँ ठुलो छ। त्यसले के हुन्छ भनेदेखिलाई चाहिँ अलि ठुलो भनौँ न त्यहाँ 72 सालको जस्तै नभए पनि अलि त्योभन्दा सानो स्केलको भूकम्प आउँदाखेरि पनि त्यो घरहरू भत्काउने र चाहिँ दुर्घटना चाहिँ हुन सक्ने अवस्था छ। त्यस हुनाले सरकारले त्यो कुरालाई अलिकति कडी कडाउका साथ निर्देशन दिन सकेको, अनुगमन गर्न सकेको देखिएन। र यही एक कोठे भवन पनि जुन उद्देश्यले एक कोठे भवन बनाए पनि हुन्छ भन्ने भए नि एकल महिला अथवा चाहिँ अपाङ्ग अथवा एकल वृद्ध भनौँ न वृद्ध वृद्धहरू उनीहरूको लागि चाहिँ भनेर भनियो, तर त्यो के भयो भनेदेखिलाई चाहिँ त्यो अरू व्यक्तिहरू पनि जो वास्तवमा एकल महिला पनि होइनन्, एकल वृद्ध पनि होइनन्, एउटा चाहिँ सङ्घलको परिवार भएका व्यक्तिहरूले पनि एक कोठे भवन बनाउने र रकम जोगाड गर्ने अनि त्यसपछि त्यो अरू काममा चाहिँ खर्च गर्ने, यस्तो प्रवृत्ति चाहिँ देखियो। यो चाहिँ हामीले यो निजी भवन को क्षेत्रमा देखिएको मुख्य कमजोरी चाहिँ त्यो हो।
अनि कमजोरी त देखियो, एक कोठे घर बढी बने भनेर पनि भन्नुभयो, अब उपाय पनि त सुल्झाउनु पर्ला नि, तपाईँहरू के भन्दै हुनुहुन्छ प्राधिकरणसहित सरकारलाई?
होइन, हामीले त प्राधिकरणलाई चाहिँ भेटरै भन्यौँ होइन, यो चाहिँ धेरै ठुलो गल्ती भयो, कमसेकम एउटा परिवार बस्न मिल्ने घर बनाउनु पर्ने हो, अब बाँकी रहेको बनाउँदाखेरि पनि तपाईँहरूले चाहिँ त्यो कुरालाई ध्यान दिनुहोस् भन्ने कुरामा हामीले चाहिँ एकदम पर्याप्त मात्रामा चाहिँ उहाँहरूलाई जोड दिएरै यो कुराहरू भनौँ। हाम्रो चाहिँ टिआई नेपालका सबै कार्य समितिका साथीहरू चाहिँ गएर सिइओ समेतको चाहिँ उहाँहरूको जुन समिति छ त्यसलाई चाहिँ हामीले यो सबै कुराहरू राख्यौँ, उहाँहरूले त्यसलाई रियलाइज पनि गर्नुभयो। अब यो कुरा के भयो भने अलिकति सुरु सुरुमा उहाँहरूले त्यसलाई त्यति रेस्पोन्स चाहिँ प्राप्त भएन, यहाँ गल्ती भयो यसलाई सुधार्दैछौँ भन्ने कुरामा, तर पछि जब चाहिँ अलिकति मिडियाहरूले पनि यो कुरालाई चाहिँ धेरै प्रकाशमा ल्याए त्यसपछि उहाँहरूले चाहिँ सुधार्नु भएको छ। जस्तो अहिले चाहिँ कमसेकम चाहिँ एक कोठे भवन बनाउँदा पनि एकल महिलाको लागि अथवा एकल वृद्धको लागि बनाउँदा पनि कम्तीमा चाहिँ 10x12 कोठा हुनुपर्ने र साथसाथै छुट्टै किचन हुनुपर्ने एट्याच तर चाहिँ हैन हुनुपर्ने अनि त्यही अनुसारको चाहिँ अरू संरचनाहरू पनि जस्तो बाहिरको चाहिँ पटाहा भन्छ पिँढी त्यो पनि चाहिँ हुनुपर्ने र टोयलेट चाहिँ अनिवार्य रूपले हुनुपर्ने भन्ने खालका कुराहरू पनि चाहिँ अहिले फेरि निर्देशन दिएर त्यही अनुसार चाहिँ काम भइराखेको छ। अलिकति सुधार चाहिँ होला भन्ने हो। अर्को कुरो चाहिँ के देखियो भने वास्तवमा अब एक कोठे भवन छ माथिबाट चाहिँ टिनले छाएको छ। हाम्रो हिमाली भेगमा त त्यो जाडो यस्तो हुन्छ कि होइन त्यो टिनको उसले चाहिँ त्यो जाडो छेक्न सक्ने अवस्था पनि हुँदैन। त्यसो हुनाले हाम्रा जुन चाहिँ परम्परागत घरहरू कसरी बनेका थिए त भन्दा तल चाहिँ अँगेना एकातिर चाहिँ अब कोठाहरू होइन अनि माथि चाहिँ बुइगल सरसामानहरू अन्नपातहरू राख्ने त्यो हुन्थ्यो होइन अनि त्यसपछि बाहिर कोठीहरू जहाँ चाहिँ मानिसहरू सुत्ने व्यवस्था पनि हुन्थ्यो। यो परम्परागत शैली थियो। प्रायः चाहिँ घरहरू यस्ता किसिमका चाहिँ हुन्थे एकदम चाहिँ आर्थिक रूपले कमजोर व्यक्तिहरूको पनि। अब अहिले त्यो हाम्रो परम्परागत शैलीका जुन चाहिँ घरहरू हुन् जो वास्तवमा हाम्रो नेपालीहरूको पहिचान पनि हो र त्यहाँको हावा पानी सुहाउँदो पनि हो। त्यसो हुँदाखेरि त्यो ढाँचालाई नबिगारिकन खालि भवन चाहिँ भूकम्प प्रतिरोधी कसरी बनाउन सकिन्छ भनेर अध्ययन गरेर त्यो अनुसारको चाहिँ नमुना दिएर भवन बनाउन पाएको भए यो चाहिँ होइन उपलब्धिमूलक चाहिँ हुने थियो। तर अहिले के भयो भने निजी भवनहरू बनाउन दिएको चाहिँ ठुलो रकम चाहिँ को मतलब चाहिँ दुरुपयोग भयो कि भन्ने बनेको जुन संरचना छ त्यो चाहिँ जुन उद्देश्यले बनाइएको त्यो उद्देश्य पूर्ति नगरेपछि त त्यो त्यसमा लगानी भएको खर्च त अनुत्पादकै भयो। त्यो चाहिँ त्यो त बेकाम नै हुने भयो।
त्यसो भए यसलाई चाहिँ कार्यान्वयनको चरणमा चाहिँ अपारदर्शिता भन्ने कि दुरुपयोग भन्ने कि अथवा निजी आवासमा भएको चाहिँ भ्रष्टाचार भन्ने अब के भनेर अर्थ लगाउने?
अब यो त्यही त नि अब यो के हो भने सर्वसाधारण लेभलबाट पनि भ्रष्टाचार जन्ने काम भयो। उनीहरूले चाहिँ 3 लाख रुपियाँ लिनको लागि अब बढीमा चाहिँ 1 लाख रुपियाँमा चाहिँ एकतले घर बनाउने अनि त्यसमा 3 लाख रुपियाँ लिने र 2 लाख अन्य काममा खर्च गर्ने भनेपछि त त्यो जुन प्रयोजनको लागि चाहिँ दिइएको त्यो सदुपयोग भएन। यो चाहिँ के भयो भने सर्वसाधारण पनि चाहिँ भ्रष्टाचार गर्न उद्यत भएको जस्तो चाहिँ देखियो। र अर्को कुरो के भयो भने अब त्यसमा अरूहरूको पनि मिलोमतो छ या छ त्यहाँ छ अब त्यो हाम्रो तर त्यो चाहिँ थाहा हुँदैन। तर प्रत्यक्ष देखिएको कुरो के भयो भनेदेखिलाई चाहिँ सरकारले घर बनाऊ तिमीलाई चाहिँ आवश्यक भएको घर बनाऊ त्यो चाहिँ भूकम्प प्रतिरोधी बनाऊ तिमीलाई चाहिँ 3 लाख रुपियाँ दिन्छौ भन्ने सोझो अर्थ त्यो हो। तर अब एनआरएको चाहिँ वास्तवमा यो चाहिँ के भनौँ अब त्यो व्यवस्थापन निर्देशनको चाहिँ कमी कमजोरीको कारणले गर्दा अथवा योजना कार्यान्वयन गर्नमा चाहिँ देखिएको कमी कमजोरीहरूले गर्दा उद्देश्य अनुरूपको चाहिँ निजी घरहरू चाहिँ निर्माण हुन सकेनन्।
अब चाहिँ यसैलाई यही ठाउँबाट चाहिँ सच्याउने समय सरकारसँग छ अझै राम्रो बनाएर अगाडि जाउँ भन्ने अवस्था छ। अब
वास्तवमा चाहिँ एनआरएले चाहिँ 80% घर निर्माण कार्य सम्पन्न भयो या त्यहाँ भनिसके पनि मलाई के लाग्छ भनेदेखिलाई चाहिँ तेस्रो किस्ता लिने मान्छेहरू 40% हाराहारी होलान्। त्यसो हुनाले उनीहरूलाई अझै पनि त्यो कोठासँग चाहिँ जोडेर उनीहरूलाई बस्न मिल्ने स्पेस सहितको चाहिँ थप कोठाहरू जस्तो किचन सहित होइन बेडरुम थप सहित त्यसलाई चाहिँ बनाउन एनआरए अथवा चाहिँ सरकारले चाहिँ दबाब दिन चाहिँ सक्छ जसले गर्दाखेरि वास्तवमा त्यो चाहिँ उपयोगमा आओस्। उपाध्ययता बिनाको चाहिँ योजनाहरू निर्माणहरूको कुनै अर्थ रहन्न। तपाईँले पानीको धारा चाहिँ जडान गर्नुभयो पाइप पनि खन्नुभयो होइन तर धाराबाट पानी आउँदैन भने त त्यसमा गरिया लगानी त व्यर्थ गयो नि। सबैले नगरे होला नि तर चाहिँ अधिकांश चाहिँ जो एकतले भवनहरू छन् त्यहाँ चाहिँ कि अब काठपातहरू दाउराहरू पशुहरू भेडा बाख्राहरू पाल्ने यस्तो खालको पनि चाहिँ कतिपय चाहिँ देखियो। त्यो मिसयुज भयो सरकारले दिएको होइन अथवा चाहिँ दाताहरूले दिएको सहयोगको चाहिँ म्याक्सिमम उपयोग हुनुपर्नेमा त्यसको चाहिँ दुरुपयोग भन्ने हाम्रो चाहिँ भनाइ हो। यस्तो कामलाई एनआरएले सच्याउनु पर्छ होइन बनिसकेकोमा पनि उनीहरूलाई कन्भिन्स गरेर तपाईँहरूलाई चाहिँ बस्न मिल्ने स्पेस सहितको घर बनाउनुहोस् भनेर चाहिँ प्रोत्साहित गर्नुपर्छ। अब नबनिसकेकोमा चाहिँ त्यही अनुसार चाहिँ बनाउनको लागि चाहिँ उहाँहरूले प्रेरित गर्नुपर्छ र अब आइन्दा चाहिँ यसबाट चाहिँ सरकारले चाहिँ ठूलो पाठ चाहिँ सिक्नुपर्छ। जे उद्देश्यको लागि हो त्यो उद्देश्य नै पूर्ति नहुने निर्माण गरेर होइन त्यो राष्ट्रिय सम्पत्तिको चाहिँ दुरुपयोग गर्नु चाहिँ ठूलो भ्रष्टाचार हो।
यसको असर चाहिँ के हुन्छ होला भोलिका दिनमा?
अनि यसको असर के हुन्छ भने अब अन्य विभिन्न चाहिँ योजनामा जुन रकम निकासा हुन्छ नि हरेक योजनामा चाहिँ भ्रष्टाचार जन्य काम गर्ने प्रवृत्ति बढ्न सक्छ यसले गर्दाखेरि र मुलुक चाहिँ के हुन्छ भने यो भ्रष्टाचारको दलदलमा चाहिँ उम्कनै नसक्ने गरी चाहिँ फस्न सक्छ।
भनेको पुनर्निर्माणले देशलाई चाहिँ त्यतातर्फ डोर्याएको हो
त्यो यो निजी घर चाहिँ निर्माणको सन्दर्भमा है कि जुन चाहिँ यो अलिकति योजनाबद्ध ढङ्गले उपादेयताहीन तरिकाले चाहिँ जुन चाहिँ होइन भवनहरू बनाइयो त्यसले चाहिँ त्यो त्यो म्यासेज दिन सक्छ जुन कुरो चाहिँ राज्यले त्यसलाई सच्याउन चाहिँ बहुत गाह्रो पर्ने हुन्छ।
हामीसँग ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मी हुनुहुन्छ। अब चाहिँ के गर्नुहुन्छ अगाडिको दिनमा?
अब हामीले के भने कतिपय कुराहरू यसमा देखिएका कमी कमजोरीहरू अब एनआरएको चाहिँ के अरे सिइओ साहब लगायत अरू सम्बन्धित साथीहरूसँग पनि कुरा गरिसकेका छौँ। बीचबीचमा चाहिँ देखिएका कमी कमजोरीहरूको बारेमा पनि हामीले बेला बेलामा चाहिँ उहाँहरूलाई चाहिँ ध्यानाकर्षण चाहिँ गर्छौँ। नम्बर एक। नम्बर दुई, कतिपय चाहिँ जस्तो सार्वजनिक सुनवाईका कुराहरू भए, अन्तर्क्रियाका कुराहरू भए, उनीहरूलाई नीतिगत चाहिँ सूचना दिने कुराहरू चाहिँ भए, वास्तव स्थानीय तहका व्यक्तिहरूको के अधिकार हो, कर्तव्य के हो, उहाँहरूले चाहिँ यसमा सदाचार कायम गर्नको लागि चाहिँ के भूमिका खेल्न सक्नुहुन्छ भनेर हामी एउटा चाहिँ के भनौँ यो सहजकर्ताको चाहिँ रूपमा कन्टिन्युली चाहिँ काम गरिराख्छौँ।
भनेपछि अहिले चाहिँ कार्यक्रम भूकम्प अति प्रभावित 14 जिल्लामा मात्रै केन्द्रित छ।
हजुर,
भूकम्प प्रभावित त 32 जिल्ला छन्, किन यही क्षेत्रलाई मात्रै फोकस गरियो?
अब यसो भयो, अब यो 14 जिल्ला अति प्रभावित जिल्लाहरूमा हामीले चाहिँ यो अनुगमन गर्ने अथवा चाहिँ यो सदाचार कार्यक्रम लागू गर्ने भन्ने चाहिँ भयो र त्यही किसिमले चाहिँ हाम्रो दाता भनौँ न इयुसँग पनि त्यही अनुसारको चाहिँ सम्झौता भयो र त्यसमा एउटा थप कुरा के छ भने जस्तो यी 14 जिल्लाहरूसँग जोडिएका अन्य चाहिँ कम प्रभावित जिल्लाहरू जस्तो भनौँ ओखलढुङ्गासँग चाहिँ सोलु जोडिया छ होइन, त्यहाँ पनि भूकम्पले त नोक्सान पारेकै हो तर यो 14 जिल्लाभित्र पर्दैन। त्यस्तै खोटाङ भन्यो, हामी त्यहाँ पनि कहिलेकाहीँ गएर सम्बन्धित चाहिँ सरकारवाला व्यक्तिहरूसँग चाहिँ यी कुराहरू हामी चाहिँ सेयर गर्छौँ ताकि उहाँहरूले चाहिँ त्यो सदाचार कायम गर्नको लागि सहयोग पुगोस् भनौँ न, त्यो आधारमा हामी चाहिँ गर्छौँ। त्यो
अघि तपाईँले जोड्नुभयो एक कोठे घरको बारेमा हामीले कुरा धेरै गरिसक्यौँ, तर विषय अरू पनि छन् जुन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राही सूची भनेर अघिल्लो असारसम्म पनि सूची निकाल्दै थियो। त्यसै गरी गैर लाभग्राहीलाई चाहिँ अनुदान असुल उप गर्ने प्रक्रियाहरू पनि थाल्दैछ, अब यसलाई चाहिँ कसरी लिएको छ ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले?
यो राष्ट्रिय चाहिँ प्राधिकरणले के गर्छ भने यो पटक ल छुट्याएको छ भने आऊ भनेको छ, छुट्याएको छ भने आऊ भनेको छ, त्यहाँ पनि भ्रष्टाचार भयो है कि जसले अब हामी पर्दैनौँ यसमा, हाम्रो घर सामान्य चाहिँ अलिअलि चर्केको मात्रै हो, कुनै खास चाहिँ पुनर्निर्माण पनि गर्नु पर्दैन, यसमा चाहिँ अब त्यो रेट्रोफिटिङ गर्नुपर्ने अवस्था पनि छैन भनेर चित्त बुझाएका मान्छेहरू पनि उसले पनि लगाएछ भनेपछि अनि त्यो के हुँदो रहेछ भने अब बिर्सिसके पनि होला, अब हाम्रो घर कस्तो थियो भनेर उनीहरूले चाहिँ त्यहाँ चाहिँ सम्बन्धित चाहिँ भनौँ न अब पदाधिकारीहरू भनौँ अथवा चाहिँ जनप्रतिनिधिहरूलाई प्रभावमा पारेर जसलाई दिन नपर्ने हो, जो लाभग्राहीमा आउन नहुने हो, त्यस्ता व्यक्तिहरूलाई पनि फेरि यो नाम चाहिँ थपिँदै आउने त्यस्तो छ। अनि त्यसको लागि के दिइन्छ भने फलानु ठाउँमा फलानो यस्तो चाहिँ भत्केको त्यसले केही पाएन भनेर जस्तो जिल्लाभरिमा 5-7 त्यस्ता चाहिँ अशक्त अथवा चाहिँ थाहा नपाएर सुरुमा निवेदन नदिएका त्यस्ता मान्छेहरू होलान्, तिनैलाई आधार बनाएर वर्षै पछि छुट्याछन् भन्ने र सबै चाहिँ अब जनप्रतिनिधिहरूको पनि यसमा के कमजोरी छ भनेदेखिलाई अब भोलि मतदाता त तिनै हुन् तिनीहरूलाई रिजाउनु पर्ने हुन्छ त्यसो हुनाले होइन तपाईँले सिफारिस गरिदिँदाखेरि हामीले चाहिँ सहयोग पाउँछौँ भने किन तपाईँले नगरिदिने एक कोठे भवन बनाए भइहाल्दो रहेछ होइन भनेर यस किसिमको चाहिँ प्रवृत्तिले चाहिँ बढावा पायो। वास्तवमा यो चाहिँ सदाचार पद्धतिको चाहिँ विरुद्धमा छ, यसले भ्रष्टाचार बढाउनमा मद्दत गर्यो। त्यसो हुनाले सरकारले के गर्नु पर्थ्यो भने आफूले सुरुमा लिएको लगतमा चाहिँ रिजिड रहनु पर्थ्यो, अनि त्यसमा छुटेका छौ भने फेरि अर्को छ महिना हुन्छ अथवा तीन महिना हुन्छ समय दिएर बाँकी रहेका होइन ले चाहिँ दिनुहोला भनेर भन्नु पर्यो, त्यसमा चाहिँ त्यो चाहिँ भिडाउनु पर्यो चाहिँ यो चाहिँ काम भएन। पटक पटक अब अहिले चार वर्ष भयो बल्ल अहिले चाहिँ असार गएको असारमा चाहिँ अब चाहिँ सकियो है भनेर भनियो कि यसले गर्दाखेरि के भयो भने गलत नियतका मानिसहरूले राज्यको रकम लिनको लागि चाहिँ त्यो सरकारले गरेको प्रावधानको चाहिँ दुरुपयोग गरे, धेरै दुरुपयोग गरेका छन्। त्यो चाहिँ घरै भत्किया थिएन, सामान्य चक्या मात्रै थियो, सामान्य मर्मत गरेर चाहिँ बस्न सक्ने अवस्थाका मान्छेहरूले त्यो रेट्रोफिटिङको लागि भनेर चाहिँ लिए। अहिले चाहिँ फेरि के छ तिनीहरू सबले चाहिँ होइन हामीलाई चाहिँ पुरै भत्काएर बनाउँछौँ, हामीलाई चाहिँ त्यो पुरा लाभग्राहीमा चाहिँ समावेश गरियोस् भनेर फेरि निवेदन दिएका छन् तिनीहरू पनि है कि। त्यसले गर्दाखेरि के भयो भने त्यो रेट फिटिङको लागि जम्मा चाहिँ 1,00,000 पाउने हो, अब यता चाहिँ 3,00,000 हुने भयो, 3,00,000 चाहिँ 1,00,000 एक कोठे भवन बनाएपछि त 2,00,000 त जोगिने हो भन्नेबाट उनीहरू पनि त्यसरी गलत ढङ्गबाट दीक्षित भए र यो परम्परा बढ्दै गयो। त्यसो हुनाले यसलाई चाहिँ धेरै लिङ्गरिङ गर्न चाहिँ हुँदैन। अब यो टुङ्गाइदिइसकेपछि कोही त्यस्ता जेन्युन मान्छेहरू छुटेका छन् भने सरकारको फन्डमा त भइहाल्छ, त्यसलाई चाहिँ होइन भोलि चाहिँ पुनर्निर्माण सम्बन्धी प्राधिकरण नहोला तर चाहिँ अब विभिन्न चाहिँ निकायहरू हुन्छन्, स्थानीय निकाय नै हुन्छ, अहिले त प्रदेश सरकारहरू पनि छ, उनीहरूले त्यस्तो जेन्युन चाहिँ छुट्याएर छन् भने उनीहरूलाई चाहिँ पछि सहयोग गर्न सक्ने हुन्छ। सरकारले त वास्तवमा चाहिँ गरिबहरूको लागि चाहिँ होइन घरै बनाइदिएको छ जस्तो मधेसतिर भने त्यो त्यस्तो मान्छे जेन्युन मान्छे छुट्याएको छ भने त भोलि पनि सहयोग गर्न सक्ने हुन्छ। त्यसो हुँदाखेरि यो चाहिँ के भने बारम्बार चाहिँ गरिरहनुको अर्थ के हो भने हामीले चाहिँ अनियमिततालाई चाहिँ आमन्त्रण गरिराख्या हुन्छौँ। यो चाहिँ रोकिनु पर्थ्यो पहिले नै, यो एक वर्षभित्र चाहिँ वास्तवमा सम्पूर्ण चाहिँ तथ्याङ्क लिएर त्यसलाई मेन आधार मानेर अनि काम अगाडि बढाउँदै जान पर्थ्यो, अनि होइन त्यहाँ भएका सामान्य चाहिँ त्रुटिहरूलाई त्यसबाट होइन कि छुट्टै प्रबन्धबाट चाहिँ सम्बोधन गर्नुपर्ने अवस्था हुन्थ्यो। त्यो नियममा चाहिँ अलिकति अडान लिन सकेन भने अनि त्यो चाहिँ गलत तत्त्वहरू खेल्न पाउँछन्, त्यसो हुँदाखेरि त्यो चाहिँ जेन्युन मान्छेहरू छुट्याएर छन् तपाईँहरूले सहयोग गर्नुहोस् भनेर पनि सरकारले रिक्वेस्ट गर्न सक्ने अवस्था हुन्थ्यो है कि। त्यो भएन।
अनि अब अघि जोडेकै प्रसङ्ग गैर लाभग्राहीबाट चाहिँ असुल उपर भन्ने कुरा छ, यो चाहिँ अब कसरी गर्ने हो अथवा असुल उपर आवश्यक हो कि होइन, के गर्ने?
यस्तो हो वास्तवमा अब यसले कस्तो भने राष्ट्रिय चरित्र मा ह्रास ल्याउने कुराहरू चाहिँ भएको छ कि। यो जसका घरै भत्किया थिएनन् उनीहरू लिएका छन्। अब सुरुमा एक फेरि यता ओखलडुङ्गा राम साहब कहाँको श्रेय साहबले चाहिँ त्यो घर नभत्काइकन कसैले ल्याएर छ, नभत्किया घर चाहिँ होइन अथवा बस्नु हुने घर हुँदाहुँदै पनि ल्याएर छ भने त्यसलाई मैले ल्याएर चाहिँ यहाँ कारवाही गर्छु, प्रशासनिक कारवाही गर्छु, तुरन्त फिर्ता गर्नुहोस् भने हुनाले त्यहाँ चाहिँ मान्छेहरू अलि धेरैले नै फिर्ता गरे। अब अन्यत्र गरेनन्, फेरि अब एउटा सिडियो सरुवा हुन्छ अनि अर्कोले चाहिँ त्यही किसिमको कडाई गर्दैन। त्यसो हुनाले यो के भयो भने राष्ट्रिय स्तरमै नीति चाहिँ फितलो भयो, एकदम फितलो भयो। यो फितलो नीतिले गर्दाखेरि के हुन्छ भने जनताले चाहिँ पत्याउँदैनन् राज्यलाई, पहिला चाहिँ कारवाही गर्छु भन्यो होइन तर कारवाही गर्दैन, कयौँ मान्छेहरूलाई कारवाही नै भएको छैन। अनि यस्तो तपाईँले सङ्ख्या बढ्दै जान्छ कि तपाईँले कतिजनालाई कारवाही गर्नुहुन्छ, पुरा गाउँका गाउँ कारवाही गर्न सक्ने अवस्था हुँदैन फेरि होइन। त्यसो हुँदाखेरि भन्नाले धेरै मान्छेहरूलाई कारवाही गर्न त गाह्रो हुन्छ नि। कानुन भनेको के हो भने सुरुमा जसले बदमासी गरेका छ त्यो बदमासी गरेका मान्छेलाई कारवाही गरेर अरूलाई त्यो बदमासी गर्नबाट रोक्ने उपाय हो कानुन कार्यान्वयन गर्ने भनेको चाहिँ, सबैलाई कारवाही गरेर साध्य हुँदैन, त्यो चाहिँ प्रक्रिया भएन। यसमा चाहिँ एनआरए अथवा चाहिँ नेपाल सरकारबाट स्पष्ट निर्देशन जानु पर्थ्यो, जिल्लामा चाहिँ सिडीहरू छन् नि, प्रहरीहरू चाहिँ छन् नि, बदमासी गरेका छ भने ल त्यहाँ चाहिँ उजुरी गर्नु, जाँचबुझ गरेर कडा कारवाही गरिहाल्नु भन्ने खालको चाहिँ, र त्यो कुरामा अलिकति एउटा चाहिँ सरकार अडान लिएर चाहिँ कारवाहीमा उत्रनु पर्थ्यो, त्यो चाहिँ भएन, गल्ती भयो। अब अहिले चाहिँ फिर्ता गर्छु भनौँ भन्दाखेरि पत्याएका छैनन् साँच्चै नै, अनि त्यहाँबाट दुई चारजनालाई समात्र कारवाही गर्न लायो भने अनि अरूहरूले फिर्ता गर्ला। त्यसो हुँदाखेरि कानुन बनाउनुहोस् तर त्यसलाई चाहिँ कडाइका साथ चाहिँ कार्यान्वयन गर्नुहोस्, गर्नुपर्छ, अनि बल्ल चाहिँ शासन हुन्छ। वास्तवमा यहाँ चाहिँ नियन्त्रणको चाहिँ निकाय नै भएन जस्तो भयो।
सरकारले अबको बाँकी अवधिमा चाहिँ पुनर्निर्माणमा पारदर्शिता र जवाबदेहिताका लागि के गर्ने र यसबीचमा रहेका पालिकाहरूको भूमिका के हुन्छ अन्तिममा?
वास्तवमा कुरो के हो भन्नुहोला भने स्थानीय जनप्रतिनिधिहरू हुन्, उनीहरूले हामीले विश्वास गर्नुपर्ने हुन्छ। यो चाहिँ अब सुरुमा त स्थानीय प्रतिनिधि थिएनन्, त्यसो हुँदाखेरि सरकारले अब चाहिँ अब आफ्नै कर्मचारीहरू खटाएर अर्थात् अब चाहिँ तत्कालीन अब सचिवहरू भए अनि एउटा चाहिँ समितिहरू जस्तो बनाएर उनीहरूको चाहिँ सिफारिसमा यी कामहरू चाहिँ गर्यो। तर वास्तवमा हामीले के भने सम्बन्धित स्थानीय तहलाई, गाउँपालिका अथवा नगरपालिकालाई नै जिम्मेवार बनाउनु पर्छ र उनीहरूलाई सर्टेन चाहिँ नियमहरू बनाएर यो भित्र रहेर तपाईँले यो काम गर्नुहोला भनेर स्रोत र साधन सहित अधिकार र जिम्मेवारी तिनटै कुरा हुनुपर्छ। अधिकार पनि हुनुपर्छ, यो काम नगर्दाखेरि तपाईँ होइन कार्यान्वयन पर्न सक्नुहुन्छ भन्ने खालको जिम्मेवारी हुनु पर्यो र अनि स्रोत र साधन पनि दिनु पर्यो र वास्तवमा यो स्थानीय सरकारलाई नै दिनुपर्ने हुन्छ। अनि उसले गलत गर्यो भने माथिबाट मोनिटरिङ गर्ने, कारवाही गर्ने त्यो हुनु पर्यो, होइन भने जनताबाट निर्वाचित स्थानीय प्रतिनिधिहरूलाई अविश्वास गर्न मिल्दैन। अझै पनि केही अधिकार चाहिँ दिया छ, जस्तो अब चाहिँ इन्जिनियरलाई सरुवा गर्ने, विदा सुविध गर्ने या त्यहाँ भन्ने हो, त्यसरी मात्र हुँदैन। त्यहाँ चाहिँ त उसले अघि मैले भने नि यसो 0.1% मात्रै पनि लाभदायी छुट्याएका छन् भने त्यसलाई उसले चाहिँ सरजमिन गरेर मुजुल्का गरेर यो मान्छे चाहिँ को घर भत्केकै हो, अनुदान नपाएकै हो भनेर भनिसकेपछि उसले उहीँबाट दिन पाउने व्यवस्था हुनुपर्छ कि। हामीले चाहिँ के भने अरूलाई विश्वासै नगरे, हामी मात्रै इमान्दार हौँ भन्ने चाहिँ हुने, यसले गर्दाखेरि के हुन्छ भन्नु होला भने त्यो शक्ति एक ठाउँमा केन्द्रित भएपछि जति धेरै शक्ति हुन्छ त्यति बढी चाहिँ करप्सन हुन्छ भनिन्छ कि, होइन? अब माथिबाट करप्सन भयो भन्ने कुराको चाहिँ हामीले दोषारोपण त प्रमाण बिना चाहिँ गर्न पाइएन, तर सिद्धान्त त के हो भनेदेखिलाई सबै अधिकार एक ठाउँमा चाहिँ केन्द्रित भइसकेपछि त्यो बढी जहाँ शक्ति हुन्छ त्यहाँ बढी भ्रष्टाचार पनि हुन्छ भन्ने छ। त्यसो हुनाले स्रोत साधन प्लस अधिकार र प्लस जिम्मेवारी यी तिनटै कुराहरू चाहिँ स्थानीय तह अर्थात् गाउँपालिका नगरपालिकालाई चाहिँ दिनुपर्छ र काम निर्माणका कामहरू चाहिँ गराउनुपर्छ।
उहाँ हुनुहुन्थ्यो ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मी। भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा सदाचार, पारदर्शिता, अहिले भइरहेका कमी कमजोरी र अबका दिनमा गर्नुपर्ने कामबारे जानकारी दिनुहुँदै तपाईँ उज्यालो रेडियो नेटवर्क मार्फत देशभरि र उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम 1156 सुनिरहनु भएको छ। तपाईँले भूकम्पपछिको पुनर्निर्माणका क्रममा भोग्नु परेका कुनै समस्या वा गुनासो भए हाम्रो आइभीआर नम्बर 01-55-55-192 आफ्ना विचार रेकर्ड गराउन सक्नुहुन्छ। तपाईँका समस्या र जिज्ञासाको जवाब हामी सम्बन्धित निकायबाट खोज्ने प्रयत्न पनि गर्नेछौ। त्यस्तै कार्यक्रमका विषयमा तपाईँका विचार तथा सल्लाह सुझाव भए उज्यालोको फेसबुक पेज वा ट्विटरमा पनि राख्न सक्नुहुन्छ। अर्को शनिबार बिहान 8 बजेको नेपाल खबरपछि विपद तथा पुनर्निर्माणसँग सम्बन्धित विभिन्न सामग्रीसहित हाम्रो भेट हुने नै छ। आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।